Alhamdulillah. Alhamdulillah nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi. Wa na'udzu billahi min shururi anfusina wa min sayyiati a'malina. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ما أصابكم من مصيبة فبما كسبت أيديكم ويعفو عن كثير آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. میرے محترم بزرگوں بھائیوں دوستو السلام علیکم ورحمۃ اللہ تعالی وبرکاتہ. آج کل ہم لوگ ایک ایسے زمانے سے گزر رہے ہیں جس میں تقریباً ہر وہ شخص جس کو اپنے ملک سے محبت ہے بے چینی اور اضطراب کا شکار ہے. ہم طرح طرح کے بحرانوں میں گھرے ہوئے ہیں. اقتصادی بحران الگ ہے, مہنگائی کی وجہ سے ملک کا ہر شہری پریشانی کا شکار ہے. خاص طور پر کم آمدنی والے لوگ اپنے روزمرہ کی ضروریات کو پورا کرنے سے عاجز ہو رہے ہیں. ملک مالی اعتبار سے انتہائی کمزور ہو چکا ہے. اقتصادی بدحالی میں ہم لوگ مبتلا ہیں اور اس قسم کے حالات بعض اوقات قوموں پر آتے ہیں, لیکن اگر قوم متفق ہو اور یکجہتی کے ساتھ مفاہمت کے ساتھ باہمی اتفاق کے ساتھ ان مشکلات کا مقابلہ کرنے کے لیے تیار ہو تو رفتہ رفتہ ان مشکلات کا ازالہ ہو جاتا ہے. لیکن افسوس یہ ہے کہ اس وقت قوم خود بٹی ہوئی ہے اور شدید انتشار کا شکار ہے اور سیاسی اعتبار سے سارا ملک اور قوم اس طرح بٹے ہوئے ہیں کہ ایک دوسرے کے جانی دشمن بنے ہوئے ہیں. یہ انتہائی خطرناک صورتحال ہے اور اس صورتحال سے بچنے کا اور اس سے نکل کر امن اور استحکام حاصل کرنے کا اس کے سوا کوئی اور ذریعہ نہیں ہے کہ ہم اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہوں، اپنے گناہوں سے اللہ تعالیٰ کی بزرگ مغفرت مانگیں اور دعا کریں کہ یا اللہ اس صورتحال سے سوائے آپ کے کوئی ہمیں نہیں بچا. www.10quran.com. میں نے جو ابھی آیت آپ کے سامنے تلاوت کی ہے اس میں اللہ تبارک و تعالی یہ ارشاد فرماتے ہیں کہ ما اصابکم من مصیبت فبما کسبت ایدیکم، تمہیں جو کوئی مصیبت تمہارے اوپر آتی ہے تو وہ خود تمہارے اپنے اعمال کا نتیجہ ہوتا. وَيَعْفُو عَنْ كَثِيرٍ، اور بہت سی باتوں سے تو اللہ درگزر ہی فرماتے رہتے ہیں، معافی کر دیتے ہیں. یعنی تمہاری بہت سی غلطیاں ایسی ہیں یا گناہ ایسے ہیں کہ اللہ تعالیٰ خود ہی معاف فرماتے رہتے ہیں، لیکن جب تم اپنی نافرمانیوں میں حد سے گزر جاتے ہو تو پھر تمہیں بعض اوقات اس دنیا کے اندر مصیبتوں کا شکار کر دیا جاتا ہے. فَلَنُذِيقَنَّهُمُ الْعَذَابَ الْأَدْنَى دُونَ الْعَذَابِ الْأَكْبَرِ لَعَلَّهُمْ يَرْجِعُونَ. ایک اور جگہ قرآن کریم نے فرمایا کہ بعض اوقات ہم تمہیں اس دنیا میں کچھ عذاب کا مزہ چکھاتے ہیں اس بڑے عذاب سے پہلے جو آخرت میں آنے والا ہے. نافرمانیوں کا اور گناہوں کا ایک اصلی جو عذاب ہے وہ تو مرنے کے بعد جب آخرت کی زندگی آئے گی اس وقت ہوگا. اللہ تعالیٰ ہر مسلمان کو اس سے محفوظ رکھے. لیکن اللہ تعالیٰ فرماتے ہیں کہ کبھی کبھی ہم دنیا میں تمہیں اسی دنیا میں کسی عذاب کا مزہ چکھاتے ہیں. کیوں چکاتے ہیں؟ لعلہم یرجعون، تاکہ جن لوگوں کو وہ عذاب کا مزہ چکھایا گیا ہے وہ ہماری طرف رجوع کریں، ہماری طرف لوٹ آئیں. تو اس میں اللہ تبارک و تعالی نے اس آیت میں یہ بات بتا دی کہ جب ہم کبھی تمہیں تمہارے اعمال کی وجہ سے، تمہاری غلطیوں کی وجہ سے، تمہاری نافرمانیوں کی وجہ سے جب اس دنیا میں کوئی عذاب تم پر مسلط کرتے ہیں تو اس کا واحد راستہ کیا ہے؟ لعلہم یرجعون، کہ اللہ تبارک و تعالی کی طرف رجوع کرو، اللہ تعالی سے مانگو. اور اللہ تعالی سے کیا مانگو؟ ایک تو یہ بات مانگو کہ یا اللہ ہم پر جو کچھ صورتحال مسلط ہے وہ یقیناً ہمارے اپنے اعمال کی بدولت ہے. تو اللہ سب سے پہلے تو ہم آپ کی بارگاہ میں مغفرت مانگتے ہیں اپنے اس گناہ سے، اور دوسرے آپ ہی سے یہ التجا کرتے ہیں کہ آپ ہی مجھے ہمیں اس مصیبت سے نجات دلائیں، کوئی راستہ ہمارے لیے نکالیں. آپ قادر مطلق ہیں، آپ رحیم و کریم ہیں. تو اللہ اپنے فضل و کرم سے آپ اپنی قدرت کاملہ کے ذریعے ہمیں اس مصیبت سے نکال دیں. لعلہم یرجعون، تاکہ لوگ ہماری طرف رجوع کریں. آج صورتحال ہماری یہ بنی ہوئی ہے کہ یہ جو جن حالات سے ہم دوچار ہیں تقریباً ہر مجلس میں اس کا تذکرہ ہوتا ہے، اس پر تبصرے ہوتے ہیں، کس کی ذمہ داری ہے، کس نے یہ حالات یہاں تک پہنچائے، کون سی حکومت اچھی تھی، کون سی بری تھی، کس کی ہمیں حمایت کرنی چاہیے، کس کی مخالفت کرنی چاہیے. اور چونکہ لوگ دو گروہوں میں بٹے ہوئے ہیں لہذا ہر گروہ اپنی تائید میں دلائل پیش کرتا ہے اور دوسرا اس کی تردید کرتا ہے اور اپنی تائید میں دلائل لاتا ہے. آج کل ہماری بیشتر مجلس ہیں جہاں 8-10 آدمی جمع ہوتے ہیں تو فوراً تبصرہ شروع ہو جاتا ہے, اور تبصرہ اسی بات پر کہ یہ ہم کس پر پریشانی میں آ گئے ہیں, ہمارے مالی حالت خراب ہو گئی ہے, ہماری حکومت خراب ہو گئی ہے, ہمارے ادارے برباد ہو رہے ہیں, یہ ساری باتیں زبانی طور پر ہم کرتے رہتے ہیں. اس میں بحث مباحثہ بھی ہوتا ہے, اور بحث مباحثے کے نتیجے میں ایک دوسرے کے اوپر حملے بھی ہوتے ہیں, زبانی ہوں یا جسمانی ہوں. یہ ساری باتیں ہو رہی ہیں اور اس کی وجہ سے قوم مزید اضطراب, مزید بے چینی کا شکار ہو جاتی ہو رہی ہے. لیکن یہ خیال نہیں آتا, یہ خیال نہیں آتا کہ یہ حالات کیا خود سے پیدا ہو گئے ہیں یا ان حالات کا حل کیا ہے کہ ہم جو جس کے قبضے قدرت میں سارے حالات ہیں اس کی طرف رجوع کریں. یہ فضول بحث و مباحثے کرنے کے بجائے, فضول تبصرے کرنے کے بجائے اللہ تعالیٰ سے رجوع کریں کہ یا اللہ اپنے فضل و کرم سے ہمیں ان حالات سے نکال دے. لیکن افسوس یہ ہے کہ ان برے حالات میں بھی جبکہ ہر شخص کی زبان پر ان برے حالات کا شکوہ ہے اور اس ذمہ داری پر بحث ہے کہ یہ آیا پچھلی حکومت کی گڑبڑ تھی, اس نے یہ حالات پیدا کیے, یا موجودہ حکومت کی ہے کہ اس نے یہ حالات پیدا کیے, اس پر بحث ہو رہی ہے. میں کہتا ہوں خدا کے بندو, اگر ایک گھر میں آگ لگی ہے تو اس گھر والوں کو کیا یہ چاہیے کہ وہ اس پر بحث کریں کہ کس نے آگ لگائی تھی اور کون اس آگ لگانے کا ذمہ دار ہے, اس پر بحث کریں گے, یا جا کے خود سب سے پہلے آگ بجھانے کی فکر کریں گے؟ آج ہماری حالت یہی ہو رہی ہے کہ آگ لگی ہوئی ہے بحرانوں کی, اقتصادی بحران, سیاسی بحران, لڑائیاں, جھگڑے, نفرتیں, ایک دوسرے کے اوپر طنز و تعریض اور ایک دوسرے کو برا بھلا کہنا, یہ آگ لگی ہوئی ہے پورے ملک میں, اور بحث اس پر ہو رہی ہے کس نے لگائی, یہ آگ کس نے لگائی. یہ کہتا ہے میں نے, تو نے لگائی, وہ کہہ رہا ہے تو نے لگائی. تو اللہ کے بندو, گھر میں آگ لگی ہوئی ہے, اس کی بجھانے کی فکر کرو, ذمہ داری بعد میں طے کر لینا کہ کس کی ذمہ داری تھی اور کون اس کا سبب تھا, لیکن پہلے آگ تو بجھاؤ. اور اس آگ کو بجھانے کا واحد راستہ قرآن نے یہ بتایا ہے کہ لعلہم یرجعون. اگر جتنا وقت ہم اس بحث مباحثے میں گزار رہے ہیں, ان تبصروں میں گزار رہے ہیں, ایک دوسرے کے اوپر تان و تشنیع میں گزار رہے ہیں, ہر ایک دوسرے پر الزام لگاتا ہے اور الزام لگا تراشی کے اندر گزار رہے ہیں, اتنا وقت اگر ہم اس سے آدھا وقت بھی اگر اللہ تبارک و تعالی کی بارگاہ میں حاضر ہو کر اس سے عرض معروض کرنے میں گزار دیں کہ یا اللہ ہم پھنس گئے ایک مصیبت میں, ہم اس گرداب میں پھنسے ہوئے ہیں, ایک کشتی میں جا رہے ہیں, سب ایک کشتی میں سوار ہیں. ارے بھائی, پاکستان یا ملک جو ہے وہ ایک کشتی کی طرح ہے, ہم سب سوار ہیں اس میں, وہ بھی جو ہمارے جس کو ہم اچھا سمجھتے ہیں وہ بھی, اور جو جن کو برا سمجھتے ہیں وہ بھی, سب اس میں سوار ہیں. طوفان آ گیا, بڑی بڑی موجیں اٹھنے لگی, کشتی ڈوبنے کا اندیشہ ہو گیا, اس وقت یہ بحث کرو گے کہ یہ طوفان کیسے آیا, اور ملاح نے کی گڑبڑ تھی یا یہ کہ قدرتی آفت تھی، اس پر بحث کرو گے یا کسی طرح کشتی کو ڈوبنے سے بچانے کی فکر کرو گے، اپنا رخ صحیح کرو گے، اپنے انداز صحیح کرو گے، اپنے اخلاق صحیح کرو گے؟ تو اسی طرح ہم اس طوفان میں، اس کو آگ سے تعبیر کر لو، اس کو طوفان سے تعبیر کر لو، وہ جو بھی بحران ہم پر مسلط ہے یہ خود سے نہیں آتا. قرآن کہہ رہا ہے ما اصابکم من مصیبت فبما کسبت ایدیکم، جو مصیبت بھی تم پر آتی ہے وہ تمہارے اپنے ہاتھ کے کرتوت ہوتے ہیں، اس کی وجہ سے آتی ہے. وہ یعفو عن کثیر، بہت سی چیزوں کو تو ہم معاف ہی کر دیتے ہیں لیکن تمہارے اعمال کی وجہ سے یہ مصیبتیں آتی ہیں. تو کیا یہ موقع ایسا ہے کہ ہم بحث مباحثے میں پڑے رہیں، یا ایسا موقع ہے کہ بس تبصروں پر قناعت کر لیں؟ کوئی کہہ دے کہ فلاں ذمہ دار ہے، کوئی کہہ دے کہ فلاں ذمہ دار ہے، یا آگ بجھانے کا یا کشتی کو بچانے کا مل کر کوئی راستہ تلاش کریں. لیکن افسوس ہے کہ ہم ابھی تک اس طرف متوجہ نہیں. شاعر نے کہا ہے کہ ڈوبنے والوں کو موجوں نے بہت کچھ پلٹا، ڈوبنے والوں کو موجوں نے بہت کچھ پلٹا، رخ مگر جانب ساحل نہیں ہونے پاتے. کتنی طوفان آ رہے ہیں، موجیں اٹھ رہی ہیں، تو اصل جو راستہ تھا وہ تو یہ کہ کشتی کو ساحل کے رخ پر کر لیتے، لیکن رخ مگر جانب ساحل نہیں ہونے پاتے. ساری دوڑ دھوپ ایک دوسرے کو برا بھلا کہنے میں صرف ہو رہی ہے، اور اس میں نافرمانیاں ہو رہی ہیں، جھوٹ اس میں بولا جا رہا ہے، غیبتیں اس میں ہو رہی ہیں، الزام تراشیاں اس میں ہو رہی ہیں، بہتان اس میں لگائے جا رہے ہیں، گالیاں اس میں دی جا رہی ہیں. ہر جملہ جو کسی دوسرے کے اوپر تبصرہ کرنے میں نکلتا ہے ان گناہوں سے خالی نہیں ہوتا، یا جھوٹ ہوتا ہے، یا الزام تراشی ہوتی ہے، یا بہتان ہوتا ہے، یا کم از کم دل آزاری ہوتی ہے، غیبت ہوتی ہے، اور یہ سب گناہ عظیم ہیں. قرآن کریم نے جگہ جگہ منع فرمایا کہ تم ایک دوسرے کا مذاق نہ اڑاؤ. کتنا مذاق اڑایا جا رہا ہے ایک دوسرے کا، کس طرح مذاق اڑایا جا رہا ہے؟ اچھے خاصے پڑھے لکھے، تعلیم یافتہ، یہاں تک کہ بعض علماء بھی اس استہزاء کے اندر شریک، دوسرے کا استہزاء ہو رہا ہے. قرآن کہتا ہے لا یسخر قوم من قوم عسیٰ یکونوا خیرا منہم، کوئی آدمی دوسرے کا مذاق نہ اڑائے، ہو سکتا ہے وہ تم سے بہتر ہو، لیکن مذاق اڑایا جا رہا ہے. قرآن کہتا ہے کہ لا یغتب بعضکم بعضا، کوئی شخص دوسرے کی غیبت نہ کرے، اس کے پیٹ پیچھے اس کو برا نہ کہے. مگر دن رات ہماری مجلسیں غیبتوں سے بھری ہوئی ہے. ولا تلمزوا انفسکم، ایک دوسرے کو تانے مت دیا کرو، قرآن کہتا ہے، مگر تانے دینے میں ہم آپس میں ایک دوسرے سے آگے بڑھنے کی کوشش کر رہے ہیں، مسابقت ہو رہی ہے، ریس لگ رہی ہے، کون کتنا بڑا تانا دیتا ہے. ولا تنابزوا بالالقاب، ایک دوسرے کو برے ناموں سے یاد نہ کیا کرو کہ اس کا نام بگاڑ کر کوئی اور نام تم نے اس کے لیے تجویز کر لیا. مگر دیکھ لو ہمارے سیاسی رہنما جو رہنمائی کے دعوے دار ہیں، جو اپنے آپ کو قائد سمجھتے ہیں، ان کی زبانوں پر کس طرح دوسروں کی تذلیل ہو رہی ہے، تحقیر ہو رہی ہے، برے ناموں سے یاد کیا جا رہا ہے. یہ ساری معصیتیں ہیں، یہ ساری نافرمانیاں ہیں. جب ہمارا معاشرہ ان نافرمانیوں سے بھر گیا تو اللہ تعالی نے یہ عذاب مسلط کیا ہے. لیکن یہ عذاب इसको कुरान कहता है अजाब अल अदना, ये छोटा अजाब है जो तुम्हें दिया जा रहा है यहां दुनिया में। क्यों दिया जा रहा है? बड़े अजाब से पहले जो आखिरत में आने वाला है, यहां दिया जा रहा है। क्यों दिया जा रहा है? लअल्लहुम यरजऊन, शायद कुछ होश आ जाए, शायद कुछ अकल आ जाए और होशमंद होश आने के बाद ये हमारी तरफ रुजू कर ले। अरे भाई, कायनात में जो कुछ हो रहा है, जो कोई पत्ता भी हिल रहा है, वो अल्लाह जल्ला जलालुहु की मशीयत के बगैर नहीं हो सकता। मा तखुदु मिन वरकिन वला हब्बतिन फी ज़ुलमातिल अर्ज़ वला रक़बिन वला याबिसिन इल्ला फी किताबिन मुबीन। कुरान कहता है पत्ता भी गिरता है तो हमारी मशीयत के बगैर नहीं गिरता। और रात और दिन की अंधेरियों में, जमीन की अंधेरियों में कोई खुश्क तर ऐसी चीज नहीं है कि जिसके अंदर हरकत हमारे हुक्म के बगैर, हमारी मशीयत के बगैर ना होती हो। तो क्या समझ रहे हो कि ये सब खुद कुछ हो गया? ये अल्लाह ताला की मशीयत से हुआ है, अल्लाह तबारक बताला की तरफ से हुआ है। इसलिए हुआ है कि जरा हमें बेदार किया जाए, हमें अल्लाह ताला की तरफ रुजू करने का मौका फराहम किया जाए। सारी तदबीरें एक तरफ, सारी तदबीरें एक तरफ और अल्लाह ताला से रुजू एक तरफ। आपने शायद अपनी जिंदगी में हर एक शख्स ने इस बात का मुशाहदा किया होगा कि बाद अवकात सारी तदबीरें उलट जाती हैं, जाहिरी एतबार से कोई कामयाबी नजर नहीं आती, कोई रास्ता नजर नहीं आता, लेकिन कोई अल्लाह वाला अल्लाह ताला से रुजू करता है, उसकी बारगाह में सजदे करता है और सजदे कर करके पेशानी टेक टेक कर अल्लाह ताला से मांगता है कि या अल्लाह हम फंस गए, हमारे पास कोई और रास्ता नहीं रहा, हमारी सारी तदबीरें नाकाम हो गई हैं, उल्टी पड़ गई हैं, अल्लाह हमें तेरे रास्ते पर ला दे, हमें इस मुसीबत से निजात अता फरमा दे। तो कितना शायद ही कोई शख्स हो जिसका कोई मुशाहदा ना हुआ हो कि ऐसे मौके पर अगर सिदके दिल से अल्लाह ताला की तरफ रुजू किया जाता है तो अल्लाह ताला हालात बदल लेते हैं। कितने मौके ऐसे आते हैं जिंदगी के अंदर, हमारे अजीज व करीब हैं बीमार हो गए, सभी कुछ हो गया, सारी इलाज हो गए, तदबीरें हो गई, डॉक्टर हकीम सब को दिखा दिया, मायूसी होने लगी, लेकिन किसी अल्लाह वाले ने अपने रब से मांगा कि या अल्लाह मौत और हयात तो आपके कब्जे कुदरत में है, इन डॉक्टरों के कब्जे में तो नहीं है, इन तबीबों के, इन मालिजों के कब्जे में तो नहीं है, आपके कब्जे में है, तो अल्लाह मैं आपकी बारगाह में हाजिर होकर हाथ जोड़कर आपसे माफी मांगकर आपसे मैं इल्तिजा करता हूं कि अपनी रहमत से मुझे इस मुसीबत से निकाल ले। किस तरह निकाल लेता है मेरा बातर वल्लज़ी युनज़्ज़िलुल ग़ैसा मिन बाद मा क़नतु व यंशुरु रहमतह। कुरान करीम कहता है बारी ताला वो है जो जब लोग बिल्कुल मायूस हो चुके हैं, कहत का जिक्र फरमाया, कहत में, कहत साली के अंदर मायूस हो चुके हैं, आदमी मर रहे हैं, भूखे प्यास से मर रहे हैं, जानवर मर रहे हैं, मायूस हो गए लोग, लेकिन जब अल्लाह ताला को पुकारा गया तो हुवल्लज़ी युनज़्ज़िलुल ग़ैस, वो बारिश भेजता है, मिन बादी मा क़नतु, जबकि मायूस हो चुके हैं लोग, वयंशुरु रहमता, और अपनी रहमत फैला देता है अपने बंदों के ऊपर। तो असल इलाज खुद कुरान ने यह बताया है कि हम कभी तुम्हें लनुज़ीक़न्नहुम मिन अज़ाबिल अदना दून अज़ाबिल अकबर, कभी हम तुम्हें छोटा अजाब चखाते हैं उस बड़े अजाब से पहले जो आखिरत में आने वाला है। क्यों चखाते हैं? लअल्लहुम यरजऊन, कि शायद इनको होश आ जाए और ये हमारी तरफ रुजू कर ले। तो मेरे भाई और दोस्तों, अर्ज करने का मंशा यह था कि हम जो औकात तबसरों में एक दूसरे के ऊपर तानो तशनी में गुजार रहे हैं, अगर वो वक्त हम अल्लाह ताला की तरफ रुजू में खर्च कर लें, जरा हम में से हर एक टटोल कर देखे अपने दिल को। हम नमाजों के बाद दुआएं करते हैं, हर शख्स को जो कोई हाजत होती है वो अल्लाह ताला से मांगता है, कोई बीमार होता है शिफा मांगता है, कोई बेरोजगार है रोजगार मांगता है, कोई फक्र फाके का शिकार है वो खुशहाली मांगता है, कोई मकरूज है कर्जों की अदायगी का अल्लाह ताला से दुआ मांगता है कि मेरे कर्ज अदा हो जाए, मैं मकरूज न रहूं। अपनी हाजतें हम पेश करते हैं, लेकिन कितने हैं जो पूरी कौम और मुल्क के लिए दुआ करते हो कि या अल्लाह हम इस मुसीबत में फंस गए हैं, हम कौमी और इज्तिमाई तौर पर एक भंवर में फंसे हुए हैं, तूफान में घिरे हुए हैं, हमारे कौमी तौर पर इज्तिमाई तौर पर आग लगी हुई है, अल्लाह आपके सिवा कोई नहीं है जो हमें इससे बचा सके। हमने अपनी सारी बागडोर जो है वो दूसरों को दे दी, हर वक्त निगाहें आईएमएफ पे हैं कि आईएमएफ से हमें इतना कर्जा मिल जाएगा तो उसके बाद हमारे हालात ठीक हो जाएंगे। क्या ठीक होंगे, मकरूज के मकरूज ही रहेंगे आखिरकार, और कर्ज भी कर्ज सूद ही कर्जा, जितना लेंगे उससे ज्यादा देना पड़ेगा। हर साल बजट में जो है तकरीबन 40% हिस्सा पिछले कर्जों की अदायगी के लिए होता है, अल्लाह बिल्ला। यहां इस हालत पर हम पहुंचे हुए हैं, कैसे ये कर्जे निकादा होंगे, दूसरों की तरफ देख देख कर होंगे, दूसरों से भांग भांग कर होंगे, कोई रास्ता इसके सिवा नहीं है कि अल्लाह तबारक बताला से दुआ करो। जब अल्लाह तबारक बताला हमारी दुआएं कबूल करेगा, हमारे मुल्क में अल्लाह ने इतने वसाइल रखे हैं, इतने वसाइल रखे हैं कि हमें किसी के सामने हाथ फैलाने की जरूरत नहीं होनी चाहिए। सोना अब निकल आया हमारे मुल्क में, मगर कई साल से वो तातुल का शिकार, सोना निकला हुआ हमारे मुल्क में, कोयला हमारे मुल्क में मादनियात है, पत्थर है, और अगर सही तरीके पर देखा जाए तो पता नहीं, और तेल और गैस के भी कितने खजाने हमारे मुल्क के अंदर मौजूद हैं, लेकिन हमारी बदनज़मी की वजह से, हमारी बददियानती की वजह से, और अल्लाह ताला से न मांगने की वजह से ये सारे खजाने मातल पड़े हुए हैं। और जिसके कब्जे कुदरत में सारे खजाने, लिल्लाहि खज़ाइनुस समावाति वल अर्ज़, आसमान और जमीन के तमाम खजाने अल्लाह तबारक व तआला के कब्जे कुदरत में है। अगर अल्लाह की तरफ रुजू करोगे, अल्लाह ताला की बारगाह में इस्तगफार करोगे और अपने रवैये को अंग्रेजों और अमरीकियों की तरफ देखने के बजाय अल्लाह तबारक व तआला की तरफ मुतवज्जे करोगे तो अल्लाह ताला ये खजाने खोल देगा। लिल्लाहि खज़ाइनु समावाति वल अर्ज़, फिर तुम्हें किसी के सामने हाथ फैलाने की जरूरत नहीं होगी। लेकिन क्यों नहीं खुल रहे वो खजाने, इसलिए नहीं खुल रहे कि तुम अल्लाह के बजाय दुनिया की ताकतों की तरफ रुख किए हुए हो। तो मेरे भाइयों, हम इस वक्त इस सूरत हाल से निकलने का वाहिद रास्ता यह है, हम में से हर शख्स रोजाना बिला नागा अल्लाह ताला की बारगाह में दुआ करे, या अल्लाह इन हालात से आपके सिवा कोई नहीं निकाल सकता, अल्लाह अपने फजल व करम से हमें इसे निकाल दे और हमें खुद कफील बना दे, हमें गैरों की गुलामी से आजाद कर दे, या अल्लाह हमें इतना खुद कफील बना दे कि हमें किसी के सामने हाथ फैलाने की जरूरत ना हो। ये अगर हर इंसान हर मुसलमान ये करने लगे तो मैं आपसे दावे के साथ कहता हूं कि इंशाल्लाह हम इससे इस तरह सुरखरू होकर निकलेंगे कि दुनिया देखेगी। जब पाकिस्तान कायम हुआ था अब तो उसको देखने वाले भी न होने के बराबर हैं, लेकिन जब कायम हुआ था पूरे आलम में इस्लाम की निगाहें पाकिस्तान के ऊपर और आज भी हैं। अल्लाह ने इसको एटमी ताकत बनाया है, इसलिए पूरी आलम इस्लाम की निगाहें, मेरी सारे आलम इस्लाम में मैं गया हूं और मिला हूं रहा हूं, उनकी बातें सुनी है, सबकी उम्मीदें पाकिस्तान के ऊपर वाबस्ता कि ये हमारे लिए एक अल्लाह ताला ने एक ढाल बनाया है इसको आलम इस्लाम के लिए, लेकिन हमारी बदामालियों की वजह से ये इस हालत को पहुंच गया। लेकिन लौट सकते हैं हम, ऐसा नहीं है कि मुमकिन ना हो लौटना, लौट सकते हैं, लेकिन उस वक्त लौटेंगे जब अल्लाह की तरफ रुजू करेंगे, अल्लाह की नाफरमानियों से तायब होंगे। तो मेरे भाइयों, इंतहाई दर्दबंदी से मैं गुजारिश करता हूं कि हर मुसलमान रोजाना बिला नागा हर नमाज के बाद अल्लाह तबारक व तआला की बारगाह में हमारे मुल्क और कौम की इस्लाह के लिए दुआ करे, दर्दमंदी से दुआ करे, इस तरह दुआ करे जैसे शख्स बीमार हो और बीमारी की हालत में आदमी अपनी सेहत के लिए दुआ करता है, उस तरह दुआ करे अल्लाह ताला से। तो मुझे यकीन है कि इंशाल्लाह अल्लाह तबारक व तआला हमारे इन हालात को बदलेंगे और हम और अल्लाह ताला हमारे इन हालात की इस्लाह फरमाएंगे और एक बार फिर हम अपने पाकिस्तान को अपने मुल्क को तबाही से बचाने में एक किरदार अदा कर रहे होंगे। अल्लाह ताला हमें भी अवाम को भी हुकूमत को भी, अब हुकूमत और सियासी रहनुमा वो तो अपने अपने मसाइल में हैं, अल्लाह ताला उन्हें भी तौफीक दे कि वो अल्लाह ताला की तरफ रुजू करें और कम से कम ये 22 करोड़ अवाम, 22 करोड़ दुआएं दागे जाएंगी, 22 करोड़ दुआ करने वाले दुआ करें तो क्या अल्लाह ताला रद्द कर देंगे? नहीं हो सकता। लिहाजा गुजारिश यह है कि इसका एहतमाम करें। और पहले जमाने में जब मुसलमानों पर कोई इज्तिमाई आफत आती थी तो दस्तूर था कि महलों के अंदर आयत करीमा खत्म किया करते थे लोग, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। आज भी मैं समझता हूं कि वक्त ऐसा है कि महलों में इसका एहतमाम करना चाहिए कि आयत करीमा का खत्म किया जाए, आयत करीमा पढ़ने के बाद अल्लाह ताला से दुआ की जाए। तो मुझे अल्लाह ताला की रहमत से पूरी उम्मीद है कि अपने इन बंदों की, अपने बंदों से अल्लाह ताला को मोहब्बत है, प्यार है। अल्लाह ताला कहता है मा फअल्लाहु बिअज़ाबिकुम इन शकरतुम व आमनतुम, अल्लाह तुम्हें अजाब दे के क्या करेगा अगर तुम शुक्र गुजार बनो और ईमान लाओ, ईमान की हकीकत पर अमल करो। तो अल्लाह ताला इंशाल्लाह जरूर हमारे हालात को बदलेंगे, जरूर बदलेंगे। इस यकीन के साथ दुआ मांगनी चाहिए, उसका एहतमाम करना चाहिए। अल्लाह ताला हम सब कुछ की तौफीक अता फरमाए। वाखिर दुआ अलहम्दुलिल्लाह। www.dasquran.com